نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم صحیح بخاری میں اگلا سیشن شروع کریں گے. پچھلا سیشن جو ہم نے چھوڑا تھا وہ حدیث نمبر 3 کو پورا کرنا تھا جس کے متن میں سے ہم نے عمل کی بہت ساری باتیں لی. پیج نمبر 77 سے حضرت عائشہ رضی اللہ تعالیٰ عنہ اس حدیث کی راویہ ہیں. حالانکہ جس وقت کا یہ ذکر کر رہی ہیں یعنی نبی صلی اللہ علیہ وسلم پر پہلی وحی اتری تو اس وقت حضرت عائشہ تو زندہ نہیں تھی, وہ تو موجود بھی نہیں تھی. پچھلے سیشن میں ہم نے یہ بات سن لی تھی, آپ کو تو یاد ابھی نہ بھی ہو, لیکن 4 یا 5 نبوی کو حضرت عائشہ پیدا ہوئیں. تب ایک سوال پیدا ہوتا ہے کہ ایک بات وہ بندہ بیان کر رہا ہے جو اس وقت پیدا بھی نہیں ہوا تھا, تو پھر اس بات کو ہم کیسے اوتھینٹک کریں گے؟ تو اس کے بارے میں حدیث کی ایک ٹرمینالوجی ہے, وہ حدیث جس میں بیان کرنے والا خود موجود نہ ہو لیکن وہ بات اس نے کسی اور سے سنی ہو. یعنی اس میں بہت سارے شبے ہیں, نبی صلی اللہ علیہ وسلم نے ان کو سنا دی ہوگی, جیسے شادی کے بعد انسان اپنی ماضی کی باتیں کرتا ہے نا, تو مائک بھی اللہ کے نبی نے ان کو سنا دی ہو, کسی اور صحابی نے سنا دی ہو, لیکن وہ حدیث جس میں بیان کرنے والا خود موجود نہ ہو تو اس روایت کو مرسل صحابی کہتے ہیں. ٹھیک ہے, یہی چیز آگے ہم دیکھیں گے. بعض تابعین سے جب روایتیں رک جاتی ہیں, تابعی کے آگے بات نہیں چلتی, تو ہم سوچتے ہیں کہ تابعی تو اللہ کے نبی کے دور میں نہیں تھے, تو پھر ہم اس پہ گمان کرتے ہوئے اس روایت کو مرسل تابعی کہتے ہیں. ایک چھوٹی سی بات ہے, نہ بھی سمجھے تو کوئی بڑی بات نہیں ہے, لیکن اگلی بات سمجھنے کی ضرورت ہے جو بہت اہم ہے, اور وہ کیا ہے کہ نبی صلی اللہ علیہ وسلم غار حرا میں عبادت کے لیے جاتے تھے. ٹھیک ہے, تو کیا آج ہم بھی جا سکتے ہیں؟ یعنی جب حج اور عمرے کے لیے لوگ جاتے ہیں تو زیارت کرنے کے لیے غار حرا کو جاتے ہیں, تو کیا نبی صلی اللہ علیہ وسلم چونکہ وہاں جاتے تھے تو کیا ہم بھی وہاں خاص طور پہ غار حرا کو عبادت کی ایک جگہ بنا سکتے ہیں؟ تو اس کا جواب کیا نہیں ہو سکتے. اور روایت سے یہ بالکل ثابت نہیں ہوتا کہ نبوت ملنے کے بعد بھی آپ غار حرا میں جا کر عبادت کرتے تھے. 3 جگہ یعنی مکہ میں, یعنی مسجد حرام ہوئی پوری مسجد کا حصہ, مسجد نبوی, یاد رکھیے روضۃ الرسول نہیں, مسجد نبوی. یہ بہت بڑا ایک ہمارے ہاں نعتوں کے ذریعے سے شرک ہی پھیل رہا ہے کہ روزے کی جالیوں کو چومنا ہے, روزے کو دیکھنے جا رہی ہیں, روزے کو نہیں, روزے کے لیے نہیں جاتے مدینہ, ہم مسجد نبوی میں نماز پڑھنے کے لیے جاتے ہیں. اور 30 جگہ بیت المقدس ہے. اللہ تعالیٰ ہم سب کو موقع دے کہ ہم اپنی زندگی میں اس کو آزاد دیکھیں اور ہم وہاں عبادت کے لیے جا سکیں. یہ 3 جگہوں پہ عبادت ہے. اس کے علاوہ آپ ابوظہبی کی کو مسجد دیکھنے چاہیں, آپ دبئی کی کو مسجد دیکھنے چاہیں, آپ کہیں بھی جائیں, یہ بالکل ایسی ہے جیسے آپ کہیں بھی جاتے ہیں. گناہ نہیں ہوگا اگر آپ وہاں جاتے ہیں, کوئی دیکھتے ہیں مسلم ہسٹری دیکھنے کے لیے یا مسلم آرٹ اور کلچر کو دیکھتے ہیں, تو کوئی حرج کی بات نہیں ہے. ہاں ان مشقتوں کو دیکھیں. اب ہے میموریز. اب ایک ہے کہ آپ کہتے ہیں نہیں, مجھے تو نبی صلی اللہ علیہ وسلم سے اتنی محبت محسوس ہوتی ہے کہ میں جب مکہ مدینہ جاؤں تو میں ان راستوں سے گزرنا چاہتی ہوں, ان گلیوں کو دیکھنا چاہتی ہوں جہاں اللہ کے نبی گزرتے تھے, اور اب تو یہ سارا نیا بن گیا. اب اس سوچ سے آپ کو کوئی کہتا ہے یہاں دار الارقم تھا, یہ اللہ کے نبی کا گھر تھا, یہ اور بات ہے, لیکن بہت محتاط طریقے سے جانا چاہیے. آج آپ کو پتہ ہے کہ بہت زیادہ شرک جو پھیلا ہے نا, وہ شخصیات کی چیزیں اور جگہیں ہیں. مثلا لوگ نبی صلی اللہ علیہ وسلم کے جوتے کو سامنے رکھ کر اس کے آگے ہاتھ جوڑ کے کھڑے ہوتے ہیں, جی یہ نقش نالعین ہے, اور کچھ کام کرتے ہیں. تبرک وہی تبرک ہے جو اللہ کے نبی نے کہہ دیا اللہ کے حکم سے. ایک چھوٹی سی بک ہے بہت اچھی, میں نے ایک دفعہ پوری ایک درس میں پوری کوٹ بھی کی تھی کہ کیا چیزیں ہیں جن کو ہم تبرک بنا سکتے ہیں, جن سے برکت لے سکتے ہیں, اور کیا ہیں جو نہیں لے سکتے. تو تبرکات وہی ہیں جو شرعی ہیں. حجر اسود تبرک ہے, رکن یمانی کو چھونا تبرک ہو سکتا ہے, زمزم تبرک ہے, صفا اور مروہ کے بیچ میں دوڑنا, یعنی وہ ریچول جو کسی بھی جگہ ہو گئے بس اسی کو لیا جائے گا. پھر اگلی چیز اس میں کیا ہے کہ حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ کا یہ عمل کہ واللہ ما یخزی کا, نبی صلی اللہ علیہ وسلم کو جو تسلیاں آپ نے دی تھیں, اس میں بھی ایک بہت ہی خوبصورت بات ہے کہ جب نبی صلی اللہ علیہ وسلم پر ایک مشکل وقت دیکھا تو پینک نہیں ہوئی, پریشان نہیں ہوئی. اس پہ ہم تھوڑی بات کر چکے ہیں کہ نبی صلی اللہ علیہ وسلم کی بیوی کی اس بات میں ہم سب کے لیے بھی ایک مثال ہے کہ جب شوہروں کے اوپر کوئی اضطراری کیفیت دیکھیں, کبھی ان کو گھبراہٹ میں دیکھیں, تو بجائے اس کے کہ ہم بھی ان کے پیچھے لگ جائیں ہمیں بتاؤ کیا ہوا, بلکہ ان کی مدد کرنی ہے. لیکن یہاں جو نقطہ تھوڑا سا پیچھے رہ گیا تھا وہ کیا ہے کہ حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ نے نبی صلی اللہ علیہ وسلم کی نظریں اللہ پہ لگوائیں, ये नहीं कहा कि अच्छा लोगों के पास जाते हैं, सरदारों के पास जाते हैं, कोई आपकी मदद करे डॉक्टर पे ले जाती हूँ, बल्कि आप अगर उन अल्फाज को देखें, कल्ला वल्लाहि मा युख्जीक अल्लाहु अबदा, तो इससे क्या पता चलता है कि तौहीद वाली बीवियाँ जो होती हैं मुश्किल हालात में अपने शोहरों को अपने रब से जोड़ती हैं, ना कि वो ये करती हैं कि उनको लोगों में उलझाएं। देखिए ये शिर्के खफी होता है, हम जब लोगों पे अंधा एतमाद करते हैं और वो एतमाद जब टूटता है तो उसके बाद हमारी जिंदगी में तकलीफ आती है। तो बहरहाल बातें और भी हैं लेकिन अभी इतनी ही काफ़ी हैं। अब हम चलेंगे हदीस नंबर 4 पे, 77 पेज के शुरू में, छोटी हदीस है ये, आप मेरे साथ पढ़ेंगे, मैं एक एक लफ्ज़ पढ़ूंगी। अन जाबिर इब्ने अब्दुल्लाह अल अंसारी रदियल्लाहु अन्हुमा وهو يحدث عن فترة الوحي فقال في حديثه بين أنا أمشي إذ سمعت صوتا من السماء فرفعت رأسي فإذا الملك الذي جاءني بهراء جالس على كرسي بين السماء والأرض فرعبت منه فرجعت فقلت زملوني زملوني فأنزل الله تعالى يا أيها المدثر قم فأنذر وربك فكبر وثيابك فطهر والرجز فاهجر। इसके बाद क्या हुआ, फहमियल वहयु वततबा, रवाहुल बुखारी। बहुत ही खूबसूरत हदीस है, इसको जरा हम देखेंगे तर्जमे के साथ। हजरत जाबिर बिन अब्दुल्ला अल अंसारी रदी अल्लाह अन्हु से रिवायत है, उन्होंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जुबानी बंदिश वही का वाक्य सुना। यहाँ लफ्ज बंदिश के लिए जो लफ्ज अरबी में इस्तेमाल हुआ है फतरतुल, फतरा कहते हैं वक्फे को, गैप्स को। नबी सल्लल्लाहु अलैहि वसल्लम पर पहली वही क्या आई थी, हम पिछली हदीस में पढ़ चुके और बचपन से सुनते आ रहे हैं, इकरा बिस्मि रब्बी का, यानी पहला हुक्म हमारे दीन का क्या था, इकरा। कि अगर हम पहली वही के अल्फाज पे गौर करें तो पहला लफ्ज जो दीन इस्लाम की बुनियाद की पहली ईंट बनता है वो क्या है, इकरा, पढ़ो, रीड। कौन सा पढ़ो, बिस्मि रब्बी का, अपने रब के नाम के साथ। आज उम्मत का हाल क्या है, आज उम्मत का पढ़ने लिखने का मिजाज क्या है? चलिए बिस्मि रब्बी का जरा एक साइड पे कर दें, दुनिया का भी जो पढ़ते हैं उसमें भी रूहानियत कितनी है और उसको पढ़ने के बाद हम कितना रिसर्च वर्क पे जाते हैं, तो ये एक नुक्ता है हमारे लिए। हमारी उम्मत की हालत को देखकर तो आज ऐसे लगता है कि हमें पहला हुक्म मिला, कुल खाओ, वशरिब पियो, इल्बिस पहनो, कुक ईट ड्रिंक गेट टुगेदर। आज उम्मत का मिजाज अल्लाह के मिजाज से कितना फ़र्क लगता है। तो दुआ करते हैं कि जो पहली वही थी अल्लाह ताला हमें उस पे अमल करते हुए इल्म दोस्त बना दे। याद रखिए इल्म की दोस्ती ही दोस्ती है जो अल्लाह की दोस्ती के करीब करती है बंदे को, दो आलम से करती है बेगाना दिल को, अजब चीज़ है लज्जत आशनाई। आपने ये शेर कई दफ़ा सुना होगा बचपन से लेकर आज तक, कि जिसको इल्म का शौक नहीं है, जिसको किताबें पढ़ने का, इल्म की महफिलों में बैठने का शौक नहीं है, तो ये इस बात की चुगली खाती है बात कि उसको अल्लाह ताला से भी बात करने का शौक नहीं है। और जब एक बंदा अल्लाह से बात नहीं करता ना तो सारी दुनिया उसके सर पे सवार हो जाती है। ये आज लोगों ने हमें इतना ऑक्यूपाइड क्यों किया हुआ, कभी आपने सोचा, हर बंदा हमारा खुदा क्यों बनना चाहता है, हर बंदा क्यों सोचता है कि हम उसकी मर्जी का बने, उसकी मर्जी के वक्त में उसकी बात सुने। वजह के कि हमने उन सब को खुश करने के लिए रब को नाराज कर दिया। तो बहरहाल जब वो वही उतर गई उसके बाद खामोशी थी, तो उस दौरान, यानी यहाँ लफ्ज साथ ही नोट कर लीजिए, फतर दिल वही लफ्ज है मुश्किल इधर अरबी में, फतरा कहते हैं रुकावट को। पहली वही आई और उसके बाद रुक गई, जी बिल्कुल ऐसे ही है। मैं आपको छोटी सी मिसाल देके समझाती हूँ। अगर वाकई आपको अपनी इस क्लास से मोहब्बत है कि आप एक दिन ही बस इस क्लास में आए, पहला दिन था आपका, या कभी भी आप किसी क्लास में गए, आपको इतना अच्छा लगा कि आपको लगा कि असल ये चीज़ थी जिसकी मुझे तलब थी, और आप वहाँ बैठे बैठे प्लान्स करते हैं कि आज के बाद तो मैं कोई क्लास नहीं छोड़ूंगी, लेकिन अगले ही दिन आपको रोक दिया गया। कोई मजबूरी, कोई प्रॉब्लम, कोई खुशी, कोई गम, किसी ने कहा तुम नहीं जा सकती। अब वो जो एक वो कहते हैं ना कि तड़पती भी मछली वाली जो कैफियत है, उसको जिन पे रखे। हालांकि हम लोग जब हदीस पढ़ते हैं या कुरान पढ़ते हैं, और हम तो इंसानों की जुबान से सुनते हैं ना, यानी हम भी इंसान, हमारे उस्ताद भी इंसान, आप भी तो इंसान से सुन रहे हैं ना, क्या इसका मुकाबला उससे कि जब मोहम्मद रसूलुल्लाह ने रूहुल अमीन जबरील अमीन की जुबान से सुना कि इकरा बिस्मि रब्बिक अल्लज़ी खलक, और अल्लाह का कलाम और उसमें इंसान की तख्लीक का तज़किरा कर दिया, तो वो एक दफ़ा कैफियत आई और फिर फरिश्ता आया ही नहीं। तो अल्लाह के नबी मिस करते थे, फील करते थे कि समथिंग इज मिसिंग। वो जो मज़ा उस वक्त आया था, ठीक है कांप रहे थे, पहली दफ़ा जब इंसान अल्लाह का कलाम सुनता है उसको समझ ही कुछ नहीं आ रहा होता, तभी तो आप घबरा गए, बार बार पढ़ना चाह रहे थे, और वो जिब्राइल उनको बार बार भेज रहे थे, अपने साथ लगा रहे थे, डोंट वरी रिलैक्स। इससे ये भी पता चलता है कि न्यू कमर्स को बहुत ज़्यादा प्रिवलेजेस देनी चाहिए। जिब्राइल अलैहिस्सलाम ने जो अल्लाह के नबी को भेजा वो आपको मानूस करना था। तो जब एक बंदा किसी माहौल में नया नया दाखिल होता है तो उसके लिए बहुत मुश्किल होती है, तो ऐसे वक्त में फिर जो पहले से जो लोग मौजूद होते हैं उनको उसके लिए बहुत वेलकमिंग होना चाहिए। हम बात सफ़र पहले से मौजूद जो लोग होते हैं वो अपनी इजारादारी समझते हुए आने वालों को कॉर्नर कर देते हैं, अब जब ऐसा वक्त तो वही ना आए। अब ये कितना वक्त था, यानी ये फतरतुल वही का लफ्ज़ है, इस पर इतनी मुख्तलिफ रिवायतें कि 3 साल तक का भी वक्त आता है, लेकिन जो सही रिवायत मिलती है वो 1 महीना, यानी पूरा 1 महीना नबी सल्लल्लाहु अलैहि वसल्लम की दूसरी क्लास नहीं हुई। गोया कि आप कह लें कि आपकी जो तालीम थी उसका आगाज़ वन समंद के हिसाब से हुआ, लेकिन आपके दिल में इतनी बेचैनी थी, तो इसी परेशानी में रहते थे कि वो रूह फिर वापस आए और मुझे वो अल्लाह की बात सुनाए। कि कहते हैं कि एक दिन क्या हुआ कि मैं रास्ते में से गुजर रहा था कि अचानक मुझे आसमान से एक आवाज सुनाई दी। आप अब पूरा इसको विजुलाइज करें कि अल्लाह के नबी जा रहे हैं, मक्का के पहाड़ है, और आप परेशान हैं, अब वो क्यों नहीं आ रहे जिब्राइल, अब दोबारा मैं कब सीखूंगा उनसे। इतने में आपको ऊपर आसमान से एक आवाज सुनाई दी, और आप जब उस आवाज को सुनने के बाद कहते हैं कि मैंने सर उठाया तो देखा कि वही फरिश्ता जो मेरे पास गारे हिरा में आया था आसमानों जमीन के दरमियान एक कुर्सी पर बैठा हुआ है। मैं इसे देखकर सख्त दहशत ज़दा हो गया। अब आप देखिए कि वो चीज़ जिसका इंतज़ार था देख ली, लेकिन दहशत ज़दा हो गए। ये है कैफियत नए नए दीन के इल्म की तरफ आने वाले की। शौक भी होता है, खौफ भी होता है, टांगे भी कांप रही होती हैं, पता नहीं क्या होगा, पता नहीं इतनी मुश्किल है, पता नहीं पाबंदियाँ ना हो, पता नहीं टू मच कमिटमेंट ना हो, लेकिन दिल बड़ा खुश होता है। जैसे किसी भी जगह मोहब्बत से बंदा जाता है, जिंदगी में बहुत से मरहले आते हैं, मिसाल है कि एक बच्ची है, पहले बच्चे की डिलीवरी है, खौफ भी है पता नहीं क्या होगा, लेकिन उम्मीद भी है कि अच्छा भी मेरे हाथों में बच्चा होगा। तो याद रखिए कि अल्लाह की तरफ आने का सफर ये बहुत सेंटिमेंटल सफर है। आप दिमाग से नहीं आ सकते इधर, दिमाग तो आपको 10 बातों में डाल के आपको कह देगा इफ्स एंड बट्स में, नहीं मैं नहीं जा सकती, नहीं मिलूंगी। ये सिर्फ और सिर्फ दिल का सौदा है, मोहब्बत का सौदा है। तो अल्लाह के नबी को इंतजार था कि वो फरिश्ता आए, और आया देखा, लेकिन आपका दिल गफलत में आ गया। तो यहाँ नोट कर लीजिए, ये है वो पहला मौका कि अल्लाह के नबी ने फरिश्ते को अपनी असल आंखों से देखा। पिछले सबक को याद है कि वही के जो सिलसिले थे उसमें एक मौजूद था, इसकी मजीद डिस्क्रिप्शन भी मिलती है रिवायात में कि अल्लाह के नबी ने जब देखा तो आपको ऐसे लगा पूरे आसमान पे जिब्राइल है, इतने बड़े होते हैं ये फरिश्ते। बस कहते हैं कि फरिश्ते इतने बड़े हैं, यानी पूरा ज़मीन और आसमान अगर एक पलड़े में रख दें तो एक फरिश्ता उससे भी बड़ा है। ज़ाहिर है कि इतनी दुनिया के काम चला रहे हैं, अल्लाह की ये एक आर्मी कह लें, अल्लाह ताला की एक सिविल फ़ौज है, लेकिन इसके बावजूद जो है कि इनके जिस्म बहुत बड़े होते हैं। जिब्राइल अलैहिस्सलाम के 600 पर है, और हर फरिश्ता पानी से पैदा हुआ है। रिवायात में आता है, कुरान में आगे हम पढ़ेंगे गालिबन सूरह फुरकान या मोमिनून, दोनों 18वें पारे के करीब की सूरतों में ये हम पढ़ेंगे, आई थिंक सूरह फुरकान है, कि हमने हर चीज़ को पानी से पैदा किया। उस वक्त ये बात कही गई जब ये भी नहीं पता था कि बच्चे की तख्लीक में पानी यानी माँ और बाप का पानी मिलता है। कुरान देखिए वो कलाम है जिसने 1400 साल पहले वो बातें खोल दी जो आज साइंस वक्त के साथ साथ रिसर्च करके खोल रही है। अब इंसान को तो हम जानते हैं पानी से पैदा होता है, फरिश्तों की बात है वो कैसे? तो उस रिवायात में आता है कि जिब्राइल अलैहिस्सलाम के 600 पर हैं, और हर रोज़ वो अपने परों को यूं झाड़ते हैं, जब वो पर झाड़ते हैं ना तो उनके परों में से पानी के कतरे गिरते हैं और हर कतरा बाद में एक फरिश्ते में डल जाता है। ये क्या कैफियत है ये मैं और आप नहीं जान सकते, क्योंकि यूं मैं नूना बिल गई। हम सब ने तो ये कसम खाई है इंशाल्लाह कि अल्लाह जो तू कहेगा और तेरे नबी की ज़ुबान से हमें मिलेगा हम उसको मान जाएंगे, चूँ चाह नहीं करेंगे। आज वो लोग जो फरिश्तों को नहीं मानते वो जरासीमों को मानते हैं, डेवल्स को मानते हैं लेकिन कहते हैं फरिश्ते को नहीं मानते। तो फरिश्ते नहीं दिखते, फरिश्तों पर ईमान लाने में हमारा एक और ईमान भी क्या होना चाहिए कि फरिश्ते नाफरमानी नहीं करते, फरिश्ते थकते नहीं हैं। फरिश्तों के अंदर जो ताकत है वो अल्लाह की अता की हुआ है। फिर फरिश्तों पर ईमान के अंदर अगली चीज़ है कि हर फरिश्ता हरफन मौला नहीं है, हमारी ज़ुबान में स्पेसिफिक काम के लिए स्पेसिफिक फरिश्ता। मसलन सबसे बड़ा फरिश्ता जिसका जिक्र यहाँ हम पढ़ रहे हैं जिब्राइल अमीन है, जो पिछली हदीस में भी थे इधर भी थे और आहिस्ता आहिस्ता हम इनके बारे में जानते रहेंगे, ये फरिश्तों के सरदार हैं, रूहुल अमीन इनका लकब है। रूह कहते हैं स्पिरिट को, रूह क्यों कहते हैं जिब्राइल को, नंबर है क्योंकि इनके जरिए से बच्चों के जिस्मों में रूह डाली जाती है। हदीस में आता है कि जब माँ के पेट में 4 मंथ का हमल होता है तो फरिश्ता आता है और फूंकता है, ब्लो करना जिसको आप कह सकते हैं इस तरह से, तो अल्लाह ताला के हुक्म से बच्चे के अंदर जान पड़ती है। और इसलिए भी इनको रूह कहते हैं कि इनकी फूंक से बीबी मरियम हामिला हुई थी। हजरत ईसा अलैहिस्सलाम का लकब क्या है, रूहुल कुदस, कुदस खुदूसी पाक रूह। तो हर बच्चे में असबाब के साथ रूह डलती है जो ईसा अलैहिस्सलाम में बगैर असबाब के थे। इससे कोई खुदा ना खास्ता ये ना सोच ले कि उनकी तख्लीक में या बाप होने में कहीं होली गोस्ट का या हजरत जिब्राइल का ताल्लुक है, जो भी फरिश्ते से होता है वो अल्लाह के हुक्म से होता है। फिर अगली बात ये कि इनको अमीन क्यों कहते हैं, अल अमीन। अच्छा, पहली बात तो ये बता दी कि जिस्मों में रूह डालते हैं, दूसरी वजह इनको रूह कहने की क्या है कि इनके जरिए से इंसानियत की रूह यानी वहश नाजिल हुई। वही 3 वानी याद कर लीजिए, या सलूना का रूह के जो सूरत बनी इसराइल में हम लोग पढ़ चुके कि वही लाते थे, और वही को अरबी जुबान में रूह कहते हैं। क्यों? क्योंकि मुर्दा जिस्म में रूह पड़ती है तो क्या होता है, मुर्दा जिंदा हो जाता है ना। इसी तरह हमारी जिंदगियां वीरान है आज, जब इसमें कुरान की रूह पड़ती है ना, जो आपके अंदर अल्हम्दुलिल्लाह पढ़ रही है इस वक्त और बहुत सारे लोगों में आपसे पहले भी पढ़ चुकी है, और दुनिया में कई जगहों पे ऐसी क्लासेस हैं कि जहाँ लोग कुरान की रूह लेते हैं, तो आप कह सकते हैं कि आपकी ज़िंदगी में एक नई रूह आती है। हर घबराहट हर परेशानी का इलाज इस कुरान को समझने में, तो इस वजह से भी जिब्राइल को रूह कहते हैं। सवाल पैदा होता है कि इनको अमीन क्यों कहते हैं, रूहुल अमीन। तो अमीन अमन से है, उर्दू में भी हम लोग सुनते हैं ना अमीन, अमन यूमिनु ईमान, तो बा अमानत फरिश्ता है। ये हम सारी इस वक्त तफसीलात में नहीं जा रहे हैं, सिर्फ मैं आपको थोड़ी थोड़ी चीज़ें चिखाती हूँ कि एक एक हदीस में से मसाइल कैसे अखज किए जाते हैं। इस दिन बात आपने कई दफ़ा तफसीर के दौरान मेरे मुंह से ये बात सुनी होगी कि इमाम बुखारी ने एक हदीस पे गौर किया और उसमें से 300 मसले निकाले, सुना वह। इमाम मालिक ने गौर व फिक्र किया, पूरी रात के गौर व फिक्र के बाद उन्होंने इतने मसले निकाले। ये इस तरह निकलते हैं लफ्ज़ में से लफ्ज़। अब यहाँ अगर मैं इस तरह पढ़ाऊँ तो एक हदीस ही ना हमारी कई के दिन चले, लेकिन सिर्फ आपको सोचने का तरीका देते हुए कभी कोई बात वहाँ सुना दी कोई यहाँ सुना दी कि एक एक लफ्ज़ पे मुहद्दसीन करते हैं। और जब आप मदरसों में और जब आप अपनी ज़िंदगी के 8-10 साल लगाते हैं इल्म के लिए एक एक हदीस की लफ्ज़ों पर, मुझे आज भी वो अपने उस्ताद याद आ जाते हैं अल्हम्दुलिल्लाह कि जिनके साथ हम बैठ के हदीस पढ़ते थे। यकीन करें हमें उस वक्त समझ नहीं आता था, जहन भी छोटा, उम्र भी छोटी, शऊर भी छोटा होता है, कहते थे कि ये चीज़ हमें क्यों नहीं दिखी। हम तो ये समझ रहे थे इस हदीस में बस जिक्र कर दिया गया और आगे चलेंगे, इसमें से इतने मसले निकलते हैं। और यही खूबी इमाम बुखारी की थी, फकीह थे अपने दौर के। अब आगे आप पढ़ेंगे आप खुद ही देख लेंगे कि इन अहादीस में से जो मौजू निकल रहे हैं, जो इसमें से टॉपिक निकलते हैं, इमाम बुखारी ने उसको अपनी किताब का चैप्टर बनाया। लोग कहते हैं कि इमाम बुखारी की किताब के चैप्टर्स पढ़ने से ही इनकी फकाहत का यकीन हो जाता है। इतना खूबसूरत मसला अखज करते हैं कि आम सतही नज़र रखने वाले शख्स की तो नज़र भी उस पर नहीं जाती। तो बहरहाल बात तो लंबी होती ही जाएगी, लेकिन नबी सल्लम को फरिश्ता दिखा और फरिश्ते को देखकर आप खुश हुए। रह गए बात जिब्राइल के बाद बाकी फरिश्ते, तो उनके बारे में याद रखिए कि फरिश्तों को अल्लाह ताला ने मुख्तलिफ काम बांटे हुए। मसलन जैसे रूह निकालने का जो काम है ये मलकुल मौत के जिम्मे, हमारे यहाँ उसको इज़राइल कहते हैं लेकिन कुरान और हदीस में जो उनका नाम आता है वो मलकुल मौत आता है। इसी तरह एक फरिश्ता मीकाइल है, मीकाइल बारिश लाने वाले फरिश्ते का नाम है। बस अल्लाह ने उनको एक काम दे दिया, प्रोग्रामिंग कर दी और वो चल रहे हैं। फरिश्तों के पास विल पावर नहीं है, यानी दे कैंट पिक एंड चूज, दे हैव टू डू इट, जस्ट लाइक अल्लाह ने उनके अंदर डाल दिया। इसलिए उनको उन कामों के करने का ना गुनाह है ना सवाब है, انسانوں کو فرق ہے. اللہ نے انسان کو چوائس دے کر اس کا مقام فرشتوں سے بھی اونچا کیا. اب سوال پیدا ہوتا ہے فرشتہ زیادہ اہم ہے یا اس کا مقام قیامت کے دن زیادہ ہے یا انسان کا؟ تو 110% انسان فرشتوں سے بھی اعلیٰ ہے. کب؟ جب اللہ کی دی ہوئی چوائس جس کا ول پاور کہتے ہیں اس کا صحیح استعمال کر کے صحیح کام کرتا ہے اور اس کو استعمال کر کے اپنے غلط کاموں کو چھوڑتا ہے. تو آپ کو چوائس دی جائے یہ کام کریں کہ نہ کریں تو پھر آپ کر لیں, یا آپ کے سر پہ ڈنڈا رکھ کر سوار ہو کے کہا جائے کرو یہ کام, کس کام کی زیادہ خوشی ہوگی؟ چوائس دی ہوئی. اسی لیے یاد رکھیے کہ فرائض کے ساتھ ساتھ نوافل بھی ایک انسان کے درجے کو اللہ کے ہاں بلند کرنے کا ذریعہ بنتے ہیں. اللہ فرشتوں میں خوش ہوتا ہے, اللہ تعالیٰ رش کرتا ہے کہ فرشتوں دیکھو میں نے ان پہ زبردستی نہیں کی لیکن یہ کام اپنی خوشی سے کرتے ہیں. تو بہرحال فترۃ الوحی کے بعد جب جبرائیل علیہ السلام نبی صلی اللہ علیہ وسلم کو دکھے تو اللہ کے نبی خوشی اور خوف کی ملی جلی کیفیت میں تھے اور آپ کہتے ہیں کہ میرا دل دہشت زدہ ہو گیا. یہ جو لفظ ہے نا فروئب تو, بس میرا دل روب سے بھر گیا. بس مشکل لفظوں کو نوٹ کر لیں گے نا تو انشاءاللہ پھر یہ آپ کے لیے حدیث پوری سمجھنی بعد میں خود بھی آسان ہو جائے گی. دل میں روب پیدا ہو گیا من ہو اس سے, پھر کیا ہوا فرجاں تو, پھر میں واپس لوٹا, یعنی وہاں رکے نہیں بس چلا گیا گھر گیا. کدھر گئے؟ یہاں سے ایک اور ایک ایمان والے بندے کی خوبی دکھتی ہے کہ باہر کوئی ایکسائٹمنٹ ہے, کوئی خوشی کی بات ہے, کوئی ان یوزل بات ہے, وہ پلٹ کے دوستوں کے پاس نہیں جاتا, بیوی کے پاس آتا ہے. اور دعا کیجئے کہ ہم ایسی بیویاں ہوں کہ ہمارے مرد اپنا دکھ اپنا سکھ اپنی خوشی اپنا ایکسائٹمنٹ اپنا ایموشنل ایکسپوجر سب ہمارے سامنے کریں. جب بیویاں خدیجہ جیسی صفات کی حامل ہوں گی انشاءاللہ مردوں کا بھی دل اس میں آئے گا, الا یہ کہ جس کی اللہ تعالیٰ نے سوچی بدل دی ہو. واپس آئے کیا کہا, زملونی زملونی, مجھے چادر اڑا دو مجھے چادر اڑا دو. سورت یا ایھا المزمل میں بھی یہ الفاظ ہم پڑھیں گے, چادر اڑا دو, یعنی بیوی سے کہا کہ چادر اڑا دو. کیوں؟ کیونکہ کانپ رہے تھے, شیورنگ کہ کیا میرے ساتھ ہو گیا, یہ ایک نئی چیز کیوں ہو گئی ہے. اور پھر اس کے بعد فانزل اللہ تعالی, اب یہ ہے دوسری وحی. آپ لکھ سکتے ہیں اس کے آگے کہ پہلی بخش اقرأ بسم ربک الذی خلق, علم کا ذکر تھا اس میں, انسان کی تخلیق کا ذکر تھا, پوری امبریولوجی پڑھا دی اللہ نے پہلی وحی میں ان لوگوں کو جو بیچارے بدو تھے. لیکن اب دوسری وحی کے الفاظ پہ تھوڑا سا غور کیجئے, یا ایھا المدثر, اے مدثر, اے چادر کوڑنے والے. دسر ہے اصل میں اس کا روٹ, دال سارا. اردو میں آپ نے کبھی لفظ سنا, بلکہ سندھی میں نام سنا ہوگا دستار کا. چادر ایک سندھی چادر بڑی معروف ہوتی ہے, اس پہ وہ انہوں نے ایسے بلاک پرنٹس لگائے ہوتے ہیں اور عورتوں کی طرح سندھی مرد بھی چادریں لیتے ہیں. تو دستار, یہ الگ بات ہے کہ ہم اس کو دستار پڑھتے ہیں, سین پڑھ دیتے ہیں, وہی لفظ ہے یہ دستار سے. دستار یعنی بڑی سی چادر تھی. کیوں ایسے کہا گیا؟ تو اس پہ محدثین کہتے ہیں کہ اس وقت نبی صلی اللہ علیہ وسلم نے چادر اڑی ہوئی تھی تو حکم کیا ملا, قم فانذر, کھڑے ہو جائیے اور ڈرائیے آگاہ کیجیے. سونے کے دن گئے, اب اٹھیے اور وان کیجیے. انذر انذار, وان کرنا. پہلا حکم اقرا, دوسرا حکم انذر. میں کہتی ہوں آج امت مسلمہ اگر اپنے اس میتھڈالوجی کو بھول گئی ہے جس کی سزا میں آج پٹ رہی ہے تو یہ دو لفظوں کو سمجھ لیں تو شاید واپس ہماری روح آ جائے. دین کا مزاج یہ ہے, پہلے خود پڑھو اقرا بسم ربی کا, معرفت لو, سات دنیاوی علوم بھی سیکھو تاکہ تمہیں دین کی بھی سمجھ آئے, اس میں ساری امبرولوجی آ گئی. اور جب دین اور دنیا کی علم سے ماشاءاللہ سیر ہو جاؤ تو پھر کیا کرو, قم فانذر, اب کھڑے ہو جاؤ, اب لپیٹنے سونے کے دن نہیں. امت مسلمہ کا ہر فرد آج اللہ کے نبی کا وارث ہے. مسلمان عیش کوش نہیں ہوتا, پڑھ لکھ کے جاب لگ کے اور شادی کی فکروں میں نہیں رہتا. صرف شادی کا کیا کام ہے جاب سے, اور پڑھنے لکھنے کے بعد 10 سال کے ایکسپیرینس کے بعد گھر بسانے کی کیا خواب ہے, یہ سب ان نیچرل ہے. اسلام کا مزاج سمجھ لیجئے, بات تھوڑی زیادہ ادھر ادھر نہ ہو جائے. امید ہے کہ یہ بات ہم سب کو اس وقت سمجھنا آسان لگے گا. آپ سوچیں کہ پورا قرآن ابھی نہیں تھا, آج تو ہے نا ہمارے پاس, تو ہم سمجھ نہیں پاتے. آپ اپنے آپ کو بالکل مکہ کی اس گلی میں جائیں, مکہ کی گلی میں سوچیں ویران ہے اور کیا کچھ, کس طرح کا وہ مکہ تھا. اور جب میں فرسٹ ٹائم گئی مکہ میں عمرے کے لیے, اللہ نے لے گیا پہلی دفعہ جب گئی تو رمضان بھی تھا, تو یقین کریں کہ اتنا زیادہ پڑا ہوا تھا اس سے پہلے حدیث اور قرآن اور سیرت کہ میں اللہ شعوری طور پہ وہ ویران گلیاں ڈھونڈتی تھی جہاں اللہ کا نبی تھا. اب تو وہاں اتنے کمکمے اور اتنے بڑے بڑے ہوٹل اور نہ جانے کیا کچھ ہے, تو وہ تصور نہیں بنتا کہ اللہ کے نبی کبھی یہاں رہتے تھے. आप इस वक्त वहां पहुंच जाए, बिल्कुल थोड़े चीदा चीदा घर थे, ऐसे हल्के हल्के से घर, और एक बच्चा जिसने आज तक अभी किसी को नहीं कहा, जिसकी रेपुटेशन बड़ी अच्छी है, जो कितने मुख्तलिफ हालों से पलता पलता 40 साल की उम्र को पहुंच गया, और अब उसको तन्हाई की आदत है, और एक दिन एक फरिश्ता आके कहता है इकरा बिस्मी रब्बी कल्लज़ी खलक। अब उसको एक मज़ा लगा, अच्छा लगा, जरा जब घबराहट दूर हुई तो कहा मज़ा तो बहुत आया, बहुत अच्छा लगा, लेकिन 1 महीना हो गया कि बात ही नहीं हो रही। अब ये दूसरी वही आ गई। अब आप सोचे पूरे कुरान में सिर्फ 2 चीज़ें हैं, पूरी शरीयत इस वक्त कितनी चीज़ों पर है? 2। पहली क्या थी? पढ़ो। दूसरी क्या आ गई? कुम फानजर। और याद रखिए कोई भी काम आप करें, सबसे पहला दिन जो होता है ना, क्लासेस आपकी यहाँ की हों, कहीं की हों, आप किसी जॉब पे जाएं, जो शुरू के दिन होते हैं ना, वो मकसद पे फोकस करते हैं। इस्लाम की पहली वही ने हमें नमाज नहीं सिखाई, रोज़ा नहीं सिखाया, हज नहीं सिखाया। ये तो जाके ऐसे सब पढ़ेंगे 9, 10, 11 नबी में होते होते, रोज़ा तो जाके मदीना में फ़र्ज हुआ, पहली अजान तो मदीना में जाके हुई, पहला जुमा तो मदीना में जाके हुआ। ये क्या हो गया? आप कैसी बातें कर रहे हैं? हम तो जिन चीज़ों को दीन समझे हुए थे आज तक, ये तो नबूवत के मिलने के 10 साल बाद छेड़ी गई। वजह क्या है? कि पहले रूह पैदा करो। कौम फानजर कुन तुम खैर उम्मत नुखरिजत लिन्नास, तुम वो उम्मत हो जिसको लोगों के लिए निकाला गया। आज उम्मत मुस्लिमा का अगर मोटो होता तो ये होता कौम फानजर, पढ़ो और पढ़ाओ, सुनो और सुनाओ, सीखो और सिखाओ, बचो और बचाओ, डरो और डराओ, खुशखबरियां लो और खुशखबरियां पाओ। एक मुसलमान अकेला नहीं रह सकता। एक मुसलमान ये नहीं कह सकता कि डोंट टॉक अबाउट रिलीजन। एक मुसलमान ये नहीं कह सकता कि इट्स ओके, माइंड योर बिजनेस, मैं नहीं बात करता किसी के बारे में। ये नहीं कहता कि हाँ है मेरी एक दोस्त 10 साल से वो हिंदू है, बस आज के तक मैंने उस इस्लाम की बात नहीं की। है एक मेरी दोस्त सिख है, मेरी एक दोस्त क्रिश्चियन है। नहीं, मुसलमान कभी ऐसा नहीं होता। कुम फानजर, दीन की रूह अल्लाह के नबी को दूसरी वही में दी गई। इमेजिन कीजिए पूरी शरीयत नहीं, सिर्फ 2 चीजें दीन में अभी आपके पास, इकरा और कौम। आज उम्मत मुस्लिमा इन दोनों से अलग है। कौम फानजिर, और जब तक हमारे दिल में ये तड़प नहीं पैदा होगी, याद रखिए ये कैफियत नहीं आएगी कि हमने खुद भी इस दीन से जुड़ना है, दूसरों को भी जोड़ना है। आप कहते हैं दीन से जुड़ने का मतलब ये कि उनको मौलवी बना दें और उनको मुल्लानिया बना दें, ये तो बहुत छोटी चीजें हैं। मौलवी बनना कोई बड़ी बात है? जिससे मोहब्बत होती है इंसान उसके मर्जी का हाल हुलिया अपना लेता है, और जिसकी बात से प्यार होता है उसकी पसंद से भी प्यार होता है। असल जो दीन मुझे और आपको बनाना चाहता है ना, वो इन आयतों में लिखा हुआ है, कौम फानजर। अब उठो, सारी तरफ दुनिया जहालत का शिकार है, तुम बैठे हो, लोगों के घर टूट रहे हैं, तुम अपनी मौजें मना रहे हो। आज आपको था कि जब हमने दीन छोड़ा ना, दीन छोड़ने से हमारा नमाज नहीं छोड़ी थी, नमाजें हम आज भी बहुत पढ़ते हैं माशाल्लाह, दीन क्यों छोड़ा है? वह क्या दीन है? कौम फानजर। उठो, स्टैंड अप, कम ऑन, स्टैंड अप, वॉन देम। तबलीग, दावत, अकेले ना खाओ, दूसरे को भी खिलाओ। हदीस में आता है कि जो पेट भर के खा ले और उसके हमसाये में हमसाया भूखा सो जाए तो वह गुनाहगार है। चलिए, आप तो दीन की हिदायत लेकर सीना पेट भर के बैठे हुए, 4-4 घंटे लेके बैठते हैं, आपके हमसाये हो सकते हैं भूखे, क्या आपको मुझे उन पर रहम नहीं आता? आप कहते हैं हमारे घरों में सुकून आ गया जब से हम दीन पे आ गए, हमारे शोहरों के साथ मामले बड़े अच्छे सॉल्व हो गए अल्हम्दुलिल्लाह, और होते हैं। ये तो गवाही मैं आपको बीसियों लोगों की दे सकती हूँ कि जब बीवियों को दीन मिलता है तो सबसे ज्यादा शोहर उस पर खुश होते हैं कि कितनी चीजें वो दुरुस्त होती हैं, और जब मर्दों को असली दीन मिलता है तो बीवियां शुक्रगुजार होती हैं। लेकिन हम इन चीजों की असल समझे ही नहीं। बहरहाल, अब ये मौजूद तो वो दर्द है कि जब एक दफा छेड़ पड़ता है तो फिर हटता नहीं है। अल्हम्दुलिल्लाह एक नई वेबसाइट बन रही है जिसमें सिर्फ लेक्चर्स डाल रहे हैं ये लोग, तो उसमें एक सिर्फ टॉपिक ही हमने बनाया उम्मत मुस्लिमा, उसमें सारे वो टॉपिक इकट्ठे कर देंगे कि जिसमें आप लोग इंशाअल्लाह ताला उम्मत वसत के गम सुनेंगे। और मैं जितना इस मौजू पे बोल रही हूँ शायद मैंने इतना सुना नहीं है लोगों को, क्योंकि आज उम्मत का दर्द नहीं है दिल में तो दीन का काम भी दीन का काम हमें नहीं लगता। तो बहरहाल, अल्लाह के नबी को जॉब मिल गई, आप ये कह लीजिए, ही वॉज अपॉइंटेड एज अ मुंजिर। अल्लाह के नबी का एक लकब है अन-नज़ीर, बशीरम व नज़ीरा, पीछे हम इंट्रोडक्टरी सेशंस में कर चुके हैं सूरह अज़ाब की आयत, कि आप बशीर भी थे नज़ीर थे। पहले क्या बनाए गए? बशीर के नज़ीर। नज़ीर क्यों? क्योंकि लोग नडर होते हैं, पहले लोगों को वॉर्न करो, फिर अच्छे अच्छे काम करें तो फिर बशारतें भी दो। हमारा जो हाल क्या है, जो गलत काम करते हैं हम उनके लिए बशीर बने हुए हैं। और कुछ नहीं होता, अल्लाह ने माफ़ कर देना है। कुछ नहीं होता, सदका कर देना, उमरा कराना, चंदा दे देना, मस्जिद में खुशखबरी है खुशखबरी। ऐसे दीनदारों से लोग खुश भी बड़े रहते हैं। कहते देखो ये इनके पास जाते हैं बड़ा मजा आता है, बस ये कहते जाते हुए जरा चंदा दे जाना, जरा हाथ गर्म कर दो, फिर ठीक है, तुम्हारा सूद भी माफ़ है और तुम्हारा सब कुछ माफ़ है। लेकिन ये दीन के जिसमें इंतजार हो, ये तो ऐसे ही जैसे ऑपरेशन, अंदर से आपके जख्म खुरचने वाली बात है। बहरहाल दूसरा मैसेज, दीन की तरतीब, व रब्बक फकब्बिर, दुहाइयां दो अपने नाम के रब की, अपने रब के नाम को बड़ा करो। ये है दीन का तीसरा बुनियादी पिलर। आप कह सकते हैं कि अहकामात जो वही के नाते से हम पढ़ रहे हैं कैसे थे, पहले खुद इकरा बिस्मी रब्बी का, फिर अंजिर, और उस सारे इंजार का मकसद क्या है कि रब के नाम की बड़ाई हो। तुम्हारा नाम नहीं कि तुम क्या बड़े बन गए, किबला काबा मुर्शद पीर और फलाने, और एक आलिम के नाम के साथ 10 आगे लकब लगे होते हैं। आप तो शायद पढ़ भी नहीं पाते होंगे, इतनी मुश्किल उर्दू होती है, और आप कभी पढ़ के देखें ना तो रोना आता है। किबला कहते हैं लोग अपने बुजुर्गों को, उस्तादों को, किबला काबा मंजूर नजर, मरहूम और मगफूर और मशकूर और मनफूर और रहम अल्लाह अला मरकदी ही, इतनी लंबी लंबी कहानियां होती है। ये सारे मोहरे हैं, एक खून आएगा तो कुल्लु नफ्सिन ज़ाइक़तुल मौत, ये सब बड़े हमारे जो है ये कब्रों में जाएंगे। तुमने बड़ाई करनी है तो रब्बका फकब्बिर, नाम की रब की बड़ाई। और हम देखेंगे कि दीन की रूह खत्म हो जाती है जब लोग बड़े हो जाते हैं और अल्लाह की ज़ात छोटी हो जाती है। नाम, फिरके, मसलक, गिरोह, इदारे, उस्ताद, फुलाम बड़ा, फुलाम बड़ा, अल्लाह की दर है, अल्लाह के नाम का स्लोगन क्या है। अल्लाह अकबर की तस्बीहें पढ़ते रहे ना, लेकिन अगर हमने अल्लाह के नाम को अपने घरों में बड़ा नहीं किया, अगर हमने अल्लाह की बात को अपने घरों में बड़ा नहीं किया, और अल्लाह अकबर की तस्बीहें सिर्फ मस्जिदों में से नहीं आएंगी, घर, किचन, हमारा ड्राइंग रूम, हमारी तिजारत, हमारी मईशत, हमारी माशरत, हमारे बच्चों की तरबियत, हर जगह पर कहिए रब अल्लाह अकबर, अल्लाह तू बड़ा मैं छोटी। तो फिर आप देखेंगे इस पे इंशाल्लाह आप अलग से कुछ सुनेंगे तो आपको बहुत फायदा होगा। लेकिन दीन का खुलासा ये कि रब का नाम दुनिया में गुंज जाए। 3 दफा कुरान में आयत आती है, हुवल्लज़ी अरसला रसूलहु बिलहुदा वदीनिल हक्की लियुज़हिरहु अलद्दीनि कुल्लिही वलौ करिहल काफिरून वलौ करिहल मुशरिकून। अल्लाह कहते हैं तुम इस दुनिया में इसलिए भेजे गए मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कि आप पूरी दुनिया में इस दीन इस्लाम का झंडा गाड़ दो, इसके डंके बजाओ, अल्लाह का नाम बुलंद करो। आज हमारा नाम बुलंद, हम तो गालियां खाते हैं सारी दुनिया वालों की, बाकी लफ्ज गाली है। मुसलमान नाम के साथ तो लोग पता नहीं क्या कुछ मजाक करते हैं। वजह यह है कि हम अल्लाह को बड़ा करने की बजाय अपने आप को बड़ा करने पर लग गए। फिर अगली चीज, वसियाबक फतखिर, और अपने कपड़े पाक रखो। हालांकि देखिए दूसरी वही है, लेकिन मैं अपनी जिंदगी में किस तरतीब से चल रही हूँ, अहकामात की तरतीब। पहली तरतीब में इकरा बिस्मिक, ठीक है। दूसरा हुक्म क्या आ गया, कुम फंजिर। तीसरा हुक्म आ गया रब्बक फकब्बिर। तो तरतीब के एतबार से 4th डूज है। और आप हैरान होंगे दीन के मिजाज को पढ़ते हुए कि सारे अमर हैं, इंटेरोगेटिव हैं, हुक्म हैं, पहले अमर है वही के पहले, क्योंकि अल्लाह है ही वो है जो हमें हुक्म दे। वो अल्लाह कौन सा है जो कि ओके शरीयत तो दे दी, बट नाउ वट एवर यू वॉन्ट टू डू यू कैन डू इट, इट्स ओके। तुम मेरी मर्जी पे नहीं चलते, मैं तुम्हारी मर्जी पे चल जाऊंगा। चलो तुम जन्नत में जाने वाले काम नहीं करते, मैं तुम्हें जहन्नमी कामों के साथ ही जन्नत दे दूंगा। नहीं, अल्लाह होता ही वो है जो हुक्म दे, ही इज अ मास्टर। या का ना बुध या का नस्तईन। तो हुक्म की जरा सेहत पे थोड़ा सा गौर कर लेते हैं कि हुक्म क्या था कि तुम अपने कपड़ों को पाक रखो। अगर इसको लिटरल मानों में लें तो इस्लाम का 4th बेसिक हुक्म हमें क्या मिल रहा है, सफाई। अत्तहूर शत्रुल ईमान, हम पढ़ेंगे हदीस आगे जाके, सफाई निसफ ईमान है, क्लीनलीनेस इज हाफ ऑफ द ईमान। क्योंकि सफाई होती है तो रहमत के फरिश्ते भी आते हैं। इसको मैं जनरल क्लीनलीनेस में कर रही हूं, अगर आप इसको आमतौर पर देख लें, साफ सुथरा रहना चाहिए। इस्लाम तहारत सिखाता है, वुजू सिखाता है, गुसल सिखाता है। इसलिए आपको पता है कि हदीस की हर किताब के शुरू में बाब तहारत होता है। कोई मुसलमान होगा सबसे पहले उसको क्या करना पड़ता है, उससे पहले या बाद में उसको गुसल करना पड़ता है, गुसल जनाबत कर ले ताकि पिछले सारे गुसल जो हैं वो पाक हो जाए। ये तो एक आम बात, आज हम मुसलमान पाक हैं, हमारी सड़कें, हमारे घर, हमारी गली, घर तो चमक रहे हैं माशाल्लाह, 6-6 मासियां रखी हुई हमने, हमारी सड़कें और हमारे बाहर के हालात कैसे हैं। चलिए اب اس کو یہاں دوسرے معنوں میں سمجھیے، جو زیادہ محدثین کے رائے میں یہ ہے کہ جو نبی صلی اللہ علیہ وسلم کو یہاں کپڑوں کی پاکی کی بات کی گئی ہے، تو اپنے دامن کو دھبوں سے پاک رکھو، مسلمان ہو تم اپنے نام پہ دھبا نہ آنے دینا. یہ کون سی پاکی ہے؟ یہ کریکٹر کی پاکی ہے، کردار بلند کرو، تم پہ الزام نہ لگے. یہاں یاد کر لیجیے امام بخاری کا وہ واقعہ کہ 1000 اشرفیاں پانی میں ڈال دیں، کیوں؟ سیاب کفت آخر، کہا کہ میں حدیث جمع کرتا ہوں، اگر میرے اوپر چوری کا الزام ثابت ہو جاتا ہے تو لوگ میری حدیث نہیں لیں گے. یعنی مسلمان ہونے کے ناطے مجھے اور آپ کو ہر لمحے اپنے آپ کو کیئرفل پوزیشن میں رکھنا چاہیے. کیسے؟ مثلا دیکھیے، آپ نقاب کرتی ہیں، آپ حجاب کرتی ہیں، یا آپ برادر ہیں تو آپ داڑھی رکھتے ہیں، لوگوں کو حال اولیے سے پتہ لگ جاتا ہے آپ مسلمان ہیں. آپ نو انٹری میں انٹر بھی نہیں ہوں گے، کیونکہ سیاب کا فتح خیر، وہ فوراً آپ کی تصویر ہائی لائٹ کریں گے، یہ دیکھو یہ مسلمان ہے، سٹاپ سائن تھا یہ رکا نہیں، ریڈ لائٹ تھی یہ گاڑی لے کے جا رہا ہے. سمجھ آئیے میری بات؟ چھوٹے چھوٹے رولز کو توڑتے وقت یہ سوچئے کہ یہ رول ایک انسان تو توڑ ہی رہا ہے، لیکن لوگ کہیں گے یہ مسلمان توڑ رہا ہے، کیونکہ لوگ مسلمانوں کو سین پروف دیکھنا چاہتے ہیں، ان کی چھوٹی چھوٹی باتوں کو اس طرح میگنیفائی کر کے دکھاتے ہیں. تو دنیا میں جب چلیں پھریں، ہمسایوں میں، رشتہ داروں میں، جابز پہ، اپنے بچوں کے سکولوں میں، تو آپ اللہ کے دین کے نمائندے بن کے چلیں. ہم میں سے ہر مسلمان دین کا نمائندہ ہے، اس لیے کہا اپنے دامن کو پاک رکھو. حد الممکن کوشش کرو کہ کوئی رول نہ ٹوٹے، جہاں رہتے ہو ایک اچھے انسان بن کے رہو اور اچھے کام کرو. پھر اسی طرح اس میں اور بہت ساری چیزیں آتی ہیں، حرام سے اپنے کپڑوں کو پاک رکھو اور باقی چیزیں. آگے دیکھیے، ورجز فہجر، اور گندگی سے ہر ممکن دور رہو. اب اس کو بھی دو معنوں میں سمجھیے، ایک تو گندگی کے لفظ کے ساتھ ہمیں سمجھ آ رہا ہے گندگی، ٹریش. رجزیہ کا لفظ اردو میں آپ نے سنا ہوگا، یہ وہی لفظ ہے، ٹھیک ہے؟ یعنی گندگی اور فلتھی تھنگس اور اسمیلی تھنگس. لیکن اگر آپ دیکھیں تو یہاں ورجز فہجر سے کیا مطلب ہے؟ شیطان کی پھیلائی ہوئی گندگی، جو اس نے دنیا میں آیا، گندگی، کرپشن، فحاشی، اوریانی، اور کیا کیا چیزیں اس نے عام کر کے ہمیں پیدا کر دی کہ مسلمانوں کے گھر بھی آج پاک نہ رہے. ہمارے گھروں سے بھی شیطانوں کی آوازیں آتی ہیں، ہمارے گھروں سے بھی شیطان کی اذان ہوتی ہے، ہمارے گھروں سے بھی فرشتے بھاگ جاتے ہیں، ایسی ایسی آوازیں آتی ہیں. کہا ہر ممکن حد تک گندگی سے دور ہو، گندے کلچر، گندی سوچ، گندے ارادوں، گندی باتوں سے اپنے آپ کو پاک رکھو، کیونکہ تم نے اللہ کا کام کرنا ہے. تو آپ کو کچھ ترتیب کے اندر مماثلت دکھی؟ آج بھی اگر ہم مسلمان ان 6 احکامات پہ عمل کر لیں جو پہلی دو وحی میں اتر گئے، تو آپ دیکھیں گے کہ آج پھر خوشخبریاں ہیں ہمارے لیے، اس دنیا کے نقشے پہ ابھرتی ہوئی ایک چیز بن جائے گی امت مسلمہ. دعا کیجئے کہ اللہ ہمیں اس کا حامل کر دے. یہاں آپ دیکھ رہے ہیں کہ آپ کی کتاب میں پھر بریکٹ لگی ہے، یعنی یہ تھے پہلی دوسری وحی کے الفاظ. اس کے بعد کیا ہوا؟ فہمی الوحیو، پھر تو گرم ہو گئی وحی. یہ جو لفظ ہے نا حمیہ، اس کو نوٹ کر لے، گرمی کو، بخار کو، یعنی فیور کو عربی زبان میں ہم کہتے ہیں، تپنا، تپ گئی وحی. مراد کیا ہے؟ لگاتار آنے لگی. یعنی پہلی وحی اور دوسری کے بیچ میں تو کچھ گیپ آیا، یہ کیوں تھا بھلا؟ بھول گئے تھے جبرائیل؟ نہیں، تڑپ پیدا کی اللہ کے نبی کے اندر، طلب پیدا کی. یاد رکھیے، جب تک آپ کے اپنے اندر طلب نہیں ہوگی، آپ دوبارہ کبھی نہیں آئیں گے. بیچ میں مشکل آتی ہے پہلی دفعہ آنے کے بعد، یا کوئی کام کرنے کی نیت کریں تو آپ کہتے ہیں میں تو کوشش کی تھی، میں جا ہی نہیں سکی، میں پہنچ ہی نہیں سکی، میں یہ کام کر نہیں سکی. تو پھر اللہ کے نبی بھی بیٹھتے، اتنی تڑپ اور طلب تھی کہ اللہ نے پھر ایک مہینے کے بعد جب جبرائیل سے آپ کی ملاقات کروائی، تو اس کے بعد پھر وحی کا سلسلہ کیسے ہوا؟ اب تو لگاتار وحی آنے لگی، ڈیلی لیسنس ملنے لگ گئے، تھوڑے تھوڑے تھے اب روز ہوئے. تو یہ ہے تدریج، ہر آنے والا دن آپ کے دین کے کاموں میں جذبہ، جوش، آپ کے آنے کے وقت میں، آپ کے جانے کے وقت میں، آپ کے لینے میں، اخذ میں، آپ کی طلب میں، کنسنٹریشن میں اضافہ ہونا چاہیے. اور اگر بات ادر وے ہو جائے، شروع میں بہت پکے، بہت وقت کے پابند، اور اس کے بعد آہستہ آہستہ ایک ایک چیز بگڑ گئی، تو پھر آپ سمجھ سکتے ہیں کہ دین کی ترتیب بدل جاتی ہے. اور فرمایا تتابع، تبع کا لفظ ہے، متابع کا معنی کیا ہے؟ کہ وہی مسلسل شروع ہو گئی۔ تو یہ تھی ہماری چوتھی حدیث اس چیپٹر کی۔ ساری بات کا خلاصہ کر دیا جائے تو پتہ کیا چلتا ہے کہ نبی صلی اللہ علیہ وسلم میں تڑپ تھی، طلب تھی، ہمارے اندر بھی ہونی چاہیے۔ ہم اپنے لیے اس میں سے عمل کی باتیں کیا لے سکتے ہیں؟ پہلی بات یہ ہے کہ علم کا شوق، دوسری بات علم کے راستے کی گھبراہٹ، یہ فطری ہے، نو پرابلم، ڈونٹ لوز یور ہارٹ، ٹیک اٹ ایزی، یو ول بی یوز ٹو بائی دا ٹائم، اٹس اوکے۔ خوش قسمت ہے وہ لوگ جن کو اللہ کے راستے میں مشکلات آئیں۔ آپ اپنے اسکول کا پہلا دن یاد کریں، جب آپ پہلے دن گئے تھے کیا حالات تھے، کالج کا پہلا دن یاد کریں۔ زندگی کا ہر پہلا دن مشکل ہے، ایون شادی، کتنا شوق ہوتا ہے لڑکیوں کو شادی 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 کا دن، اور جب وہ آیا ہوتا ہے تو اس دن ان کے طوطے اڑے ہوتے ہیں۔ فطری بات ہے، انسان جب نئی چیز میں آتا ہے تو کچھ ٹائم لگتا ہے۔ دوسری چیز اس میں سے جو ہم اپنے لیے عمل کی لے سکتے ہیں، اور وہ کیا ہے کہ جب انسان کو کوئی نعمت ملتی ہے تو اس کو اپنے گھر والوں سے شیئر کرنا چاہیے، جیسا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا۔ پھر اس کے بعد ایک اور چیز اس میں ہمیں سمجھ آتی ہے، ترتیب میں باتیں تو ہم نے بہت ساری کر ہی لیں، کہ دین کی ترتیب کو نہیں بگاڑنا چاہیے۔ اور آخری بات کر کے میں یہاں رکوں گی، اور وہ کیا کہ ہم اپنے آپ کو، ماشاءاللہ ہم میں سے اکثر لوگ قرآن کافی زیادہ پڑھ بھی چکے ہیں اور پورا بھی ہو چکا ہے، کچھ کا باقی چل بھی رہا ہے، کیا یہ بنیادی ترتیب جو شریعت کے احکامات کی تھی میں اس پہ عمل کرتی ہوں، اور نہیں ہے تو تھوڑا سا غور کروں گی کہ ان میں سے میرے اندر کیا چیز نہیں ہے، کیا کم ہے، اس کو زیادہ کرنا ہے۔ اللہ تعالیٰ سے دعا ہے کہ ہمارے فہم میں برکت ڈال دے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک۔